بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتا زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ پریہ شروتا مترو، کارکرم کا شبھ آرمبھ پوتر قرآن کے سورہ لقمان کی 16ویں، 17ویں اور 18ویں آیتوں کی تلاوت اور انواد سے کیا جا رہا ہے۔ قاری ہیں شری مصطفیٰ اسماعیل۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، يا بني إنها فتكن في صخرة أو في السماوات أو في الأرض يأت بها ولا تصحر قدك للناس ولا تمش في الأرض مرحا إن الله لا يحب كل مختال
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ لقمان نے کہا، ہے میرے بیٹے، یدی وہ کرم رائی کے دانے کے برابر بھی ہو، پھر وہ کسی چٹان کے بھیتر ہو یا آکاشوں یا دھرتی میں، ایشور اسے پرلے میں سامنے لے آئے گا۔ نسندے ایشور سوکشم درشی اور جانکار ہے۔ ہے میرے بیٹے، نماز قائم کرو اور بھلائی کا آدیش دو اور برائی سے روکو، اور جو بھی مصیبت تم پر پڑے اس پر دھیرے کرو، نشچے ہی یہ بڑے ساہس کا کام ہے۔ اور لوگوں کے سامنے گھمنڈ سے اپنا منہ ٹیڑھا نہ کرو، اور نہ دھرتی پر اکڑ کر چلو، निसंदेह ईश्वर किसी अकड़ने वाले और इतराने वाले को पसंद नहीं करता।
यह रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, आप हमारे प्रसारण को शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi और हमारा व्हाट्सएप नंबर है 9089035065492। दोस्तों, आज बुधवार है, शहरीवर की 2 तारीख और अगस्त की 24 तारीख है। साथ ही आज इस्लामी कैलेंडर के पहले महीने मुहर्रम की 26 तारीख है। आज की हमारी सभा के कार्यक्रमों की रूपरेखा इस प्रकार है। सबसे पहले आप खबर सुनेंगे और उसके बाद आपकी सेवा में कार्यक्रम राजनीतिक चर्चा पेश किया जाएगा और उसके बाद आप सुनेंगे कार्यक्रम आशा की किरण और अंत में आपकी सेवा में पेश किया जाएगा कार्यक्रम आजकल। तो दोस्तों, कार्यक्रम के अनुसार अब रेडियो हिंदी तेहरान से आप राष्ट्रीय और अंतर्राष्ट्रीय समाचार रविश जैदी से सुनेंगे। ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणतंत्र ईरान की आवाज। इमाम जैनुल आबिदीन अलैहिस्सलाम की शहादत, दुआ के जरिए इस्लाम के संदेश को दुनिया तक पहुंचाया। ईरान पर प्रतिबंध लगाने की सभी नीतियां हुई नाकाम, विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान। ईरान के परमाणु कार्यक्रम के खिलाफ इसराइल बना रहा है आतंकवादी योजनाएं, मोहम्मद इस्लामी। सैयद हसन नसरुल्लाह से जिहाद इस्लामी के महासचिव जियाद नुखाला की महत्वपूर्ण मुलाकात। दोस्तों, अब आप समाचार विस्तार से सुनेंगे। एक रवायत के मुताबिक 25 मुहर्रम का दिन पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वालैहि वसल्लम के प्राण प्रिय नवासे हजरत इमाम हुसैन अलैहिस्सलाम के बेटे और शिया मुसलमानों के चौथे इमाम अली इब्ने हुसैन इमाम जैनुल आबिदीन अलैहिस्सलाम की शहादत का दिन है। ऐसे समय में कि जब रोटी और अज्ञानता ने लोगों को उलझा रखा था और इस्लाम की शिक्षाओं में बदलाव किया जा रहा था, पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के परिजनों में से एक व्यक्ति उठा और उसने दुआ के सुंदर शब्दों में इस्लाम की अद्वितीय शिक्षाओं एवं नैतिक सिद्धांतों को दुनिया के सामने पेश किया। ऐसा समय कि जब करबला में अमानवीय अपराधों के बाद बनी उमैया ने समाज के वातावरण को संदेहपूर्ण एवं जहरीले प्रचारों से दूषित कर रखा था, इमाम जैनुल आबिदीन अलैहिस्सलाम ने उच्च मानवीय व्यवहार एवं अर्थपूर्ण दुआओं द्वारा अपनी महत्वपूर्ण जिम्मेदारी को अदा किया। ऐसे जहरीले वातावरण में अनैतिकता एवं भ्रष्टाचार अपने चरम पर थे, इसलिए इमाम जैनुल आबिदीन अलैहिस्सलाम ने लोगों का नैतिक प्रशिक्षण किया और उन्हें शुद्ध धार्मिक सिद्धांतों की शिक्षा दी। इमाम अली इब्ने हुसैन के कई उपनाम थे, जिनमें सज्जाद, सैयदुस्साजिदीन और जैनुल आबिदीन प्रमुख हैं। उनकी इमामत का कार कलबरा की घटना और इमाम हुसैन अलैहिस्सलाम की शहादत के बाद शुरू हुआ और इस काल की ध्यानयोग विशेषताएं, इमाम सज्जाद ने इस काल में अत्यंत अहम और निर्णायक भूमिका निभाई। करबला की हृदय विदारक घटना के समय उनकी उम्र 24 साल थी और इस घटना के बाद वे 34 साल तक जीवित रहे। सन 95 हिजरी में 25 मुहर्रम को अमवी शासक वलीद इब्ने अब्दुल मलिक के आदेश पर एक षड्यंत्र द्वारा जहर देकर इमाम امام زین العابدین علیہ السلام کو شہید کر دیا گیا تھا۔ امام حسین علیہ السلام اور ان کے وفادار ساتھیوں کے چہلم کے موقع پر کربلا پہنچنے والوں کا سلسلہ شروع ہو چکا ہے۔ اب تک ہزاروں لوگ عراق کے پوتر نگر کربلا پہنچ چکے ہیں۔ اس بیچ اربعین کی سینٹرل کمیٹی کے ادھیکش نے کہا ہے کہ افغانستان کے لوگ اس بار بنا ویزے کے عراق آ سکتے ہیں۔ پراپت رپورٹ کے مطابق اربعین کی کیندریہ سمیتی کے ادھیکش سید مجید میر احمدی نے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پران پریے نواسے حضرت امام حسین علیہ السلام کے چہلم کے موقع پر پوتر نگر کربلا پہنچنے والے تیرتھ یاتریوں کو سبھی پرکار کی سویدھائیں پردان کرنے پر زور دیا ہے۔ ساتھ ہی انہوں نے یہ بھی کہا کہ ایران میں رہنے والے افغان ناگرک اربعین کے موقع پر بنا ویزے کے عراق جا سکتے ہیں، لیکن ان کے لیے یاترا سے سمبندھت ضروری دستاویز لے جانا آوشک ہوگا۔ سید مجید میر احمدی نے کہا کہ امام حسین علیہ السلام کے افغان مول کے شدھالو خسروی، بشماق اور تمرچین سیما سے عراق جا سکتے ہیں۔ اسلامی گڑتنتر ایران کے ودیش منتری حسین امیر عبداللہیان نے کہا ہے کہ دیشوں پر پابندی لگانے کی نیتی ناکام ہوئی ہے۔ افریقہ کے دورے پر روانہ ہونے سے پہلے ودیش منتری حسین عبداللہیان نے مالی میں اس دیش کے ودیش منتری کے ساتھ سنیکت سمواددتا سمیلن میں کہا کہ انوبھووں سے ثابت ہوا ہے کہ پابندیاں لگا کر کوئی لکش پورا نہیں کیا جا سکتا۔ ودیش منتری نے مالی کے ساتھ ایران کے سمبندھوں کے بارے میں بات کرتے ہوئے کہا کہ آرتھک رکشا، سیکشک اور ان شیتروں میں سہیوگ کا وستار ایران کی کوٹنیتی کی پراتھمکتاؤں میں سے ہے۔ انہوں نے کہا کہ ہمیں آشا ہے کہ جلد ہی مالی میں ایران کی ویگیانک اور اودیوگک پردرشنی کا آیوجن ہوگا۔ اسلامی گڑتنتر ایران کے پرماڑو ارجا ایجنسی کے پرمکھ محمد اسلامی نے کہا ہے کہ اسرائیل ایران کے شانتی پور پرماڑو کارکرم کے خلاف آتنکوادی یوجنائیں بنا رہا ہے۔ پراپت رپورٹ کے مطابق بدھوار کو کیبنٹ کی بیٹھک کے بعد پترکاروں سے بات کرتے ہوئے ایران کی پرماڑو ارجا ایجنسی کے پرمکھ محمد اسلامی نے کہا کہ ایران کی سبھی پرماڑو گتیویدیاں انتر راشٹری پرماڑو ارجا ایجنسی کے نیموں کے انوسار سنچالت کی جا رہی ہیں اور یہ آئی اے ای اے ان گتیویدیوں کی پوری نگرانی کر رہا ہے۔ محمد اسلامی نے یہ بھی کہا کہ ایران نے پرماڑو اپرسار سندھی این پی ٹی پر ہستاکشر کیے ہیں اور اس سمجھوتے کا پالن کرنے کے لیے پرتیبدھ ہے۔ انہوں نے کہا کہ انتراشٹری پرماڑو ارجا ایجنسی آئی اے ای اے کو کبھی بھی ایران کی پرماڑو سنیتروں کا نرکشن کر کے دوران نیموں کے الگھن کا کوئی ثبوت نہیں ملا ہے۔ فلسطین کے جہاد اسلامی کے مہاسچیو زیاد نخالہ نے حزب اللہ لبنان کے مہاسچیو سید حسن نصر اللہ سے بھیٹ وارتا میں فلسطین سہت شیتر کے وبھن مدوں پر چرچا کی ہے۔ الاحد ویب سائٹ کی رپورٹ کے مطابق جہاد اسلامی فلسطین کے مہا سچیو زیاد نخالہ نے حزب اللہ لبنان کے مہا سچیو سید حسن نصر اللہ کے ساتھ ملاقات میں غزہ پٹی اور ویسٹ بینک کی نویتم استھتی کی سمیکشا کی اور ان مہتوپورن مدوں پر چرچا کی۔ اس ملاقات میں دونوں نیتاؤں نے راجنیتک اور پرچار شیتروں میں پرتیرودک بلوں کی ارجا کے بارے میں بھی بات چیت کی۔ ساتھ ہی اس بیٹھک میں دونوں نیتاؤں نے علاقے کے حالات اور پرتیرودھ کی بھومکا پر بھی چرچا کی۔ غور طلب ہے کہ اویدھ زیر شاسن کی آتنکی سینا نے 5 اور 7 اگست کے بیچ غزہ پٹی کے وبھن شیتروں پر حملہ کیا تھا، جس میں 25 فلسطینی شہید اور 360 سے ادھک گھائل ہوئے تھے۔ فلسطینی پرتیرودھک بلوں نے اسرائیل کے پاشوک حملوں کے جواب میں اویدھ ادھکرک فلسطین کے وبھن شیتروں وشیش روپ سے تل ابیب اور بن گورین ہوائی اڈے پر سینکڑوں میزائل اور راکٹ داغے تھے، جس میں کم سے کم 60 زیونی گھائل ہوئے تھے جنہیں اسپتال استھانانترت کیا گیا تھا۔ ان میں سے کچھ کی حالت گمبھیر استھتی میں تھی۔ اسرائیل بھوش کی سمبھاوت لڑائی میں یمن کے جن آندولن انصار اللہ کے ڈرون ویمانوں سے بہت چنتت ہے۔ ایک ہبرو چینل نے بھوش میں اسرائیل کے ساتھ پرتیرودھ کے مورچے کی سمبھاوت بھڑنت اور انصار اللہ دوارا ڈرون کے اپیوگ کی سمبھاونا کے بارے میں زیونی ادھیکاریوں کی چنتا کی سوچنا دی ہے۔ فارس نیوز کی رپورٹ کے انوسار زیونی شاسن کے سین ادھیکاری ان دنوں لبنان میں حزب اللہ کے ساتھ کارش گیس فیلڈ اور اس میں زیونی شاسن کی ڈریلنگ کو لے کر تناؤ کی استھتی کا سامنا کر رہے ہیں اور وہ حزب اللہ کے ساتھ ایک نئے یدھ کی شروعات کی سمبھاونا کا اعلان کر رہے ہیں۔ چینل 24 نے جانکار اسرائیلی سروتوں کا حوالہ دیتے ہوئے بتایا کہ تل اویو آنے والے سمے میں لبنان کے حزب اللہ سنگھٹن کے ساتھ ایک سین ٹکراؤ سے انکار نہیں کرتا ہے اور اس کے ساتھ ہی یمن کے ڈرون دوارا نشانہ بنائے جانے کی سمبھاونا کی بھوشواڑی بھی کرتا ہے۔ روس اور یوکرین کے بیچ جاری یدھ کے مد بریٹین میں پردھان منتری بننے کی چل رہی ریس کے بیچ پی ایم کی دوڑ میں سب سے آگے چل رہی لیز ٹریس نے ایک بیان دے کر دنیا کو چونکا دیا ہے۔ انہوں نے اپنے تازہ بیان میں کہا ہے کہ ضرورت پڑنے پر وہ نیوکلیئر بم کا بٹن دبانے کو بھی تیار ہیں۔ پراپ رپورٹ کے مطابق بریٹین کی پردھان منتری بننے کی ریس میں آگے چل رہی لیز ٹریس نے ایک بہت ہی خطرناک اور بڑا بیان دیا ہے۔ انہوں نے کہا ہے کہ اگر وہ بریٹین کی پردھان منتری بنتی ہیں تو پرمانو یدھ کرنے کے لیے بھی تیار ہیں۔ لیز ٹریس اور رشی سنک کے بیچ ٹکر ہے، لیکن سروے بتاتے ہیں کہ لیز پردھان منتری بن سکتی ہیں۔ سوموار کو لیز ٹریس نے برمنگھم میں این ای سی ہاسٹنگ ایونٹ میں کہا کہ اگر ضرورت پڑتی ہے تو وہ نیوکلیئر بم کا بٹن دبانے کے لیے تیار ہیں۔ کاریکرم کے ہوسٹ جان پینار نے ان سے پرمانو یدھ سے جڑے فیصلے کو لے کر سوال کیا تھا۔ پینار نے خود کہا کہ اگر انہیں ایسا نرنے لینا پڑا تو وہ شاریرک روپ سے خود کو بیمار محسوس کریں گے، لیکن لیز ٹریس نے اس کے وپریت بنا کسی ایموشن کے کہا کہ وہ نیوکلیئر حملے کے آدیش دیں گی۔ لیز نے کہا کہ یہ کوئی وکلپ نہیں ہوگا بلکہ پردھان منتری کی ڈیوٹی ہوگی۔ انہوں نے آگے کہا کہ میں ایسا کرنے کے لیے ہمیشہ تیار رہوں گی۔ امریکہ بہت جلد پرمانو معاملے میں اپنا جواب دینے والا ہے۔ واشنگٹن پوسٹ نے ایک ورشٹھ امریکی ادھیکاری کے حوالے سے رپورٹ دی ہے کہ بدھوار کو امریکہ کا جواب آ سکتا ہے۔ اس بیچ ایران نے مانگ کی ہے کہ آئی اے ای اے میں ایران کی پرمانو گتیویدھیوں کا مدعا سماپت ہو جانا چاہیے اور وہ اپنا پرمانو کارکرم ہرگز ختم نہیں کرے گا۔ اسی مہینے میں یورپی سنگھ نے ایک مسودہ تیار کر کے پیش کر دیا اور تہران اور واشنگٹن سے مانگ کی کہ اس پر اپنا جواب دیں تاکہ ڈیڑھ سال سے جاری وارتا نتیجے پر پہنچ جائے۔ تو ساتھیوں، اسی کے ساتھ سماچار یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
دوستوں، راجنیتک چرچا کے دینک کارکرم کے ساتھ اپستھت ہیں قائم رضوی کا سلام سویکار کیجیے۔ ودیش منتری کی مالی یاترا کے دوران کئی سمجھوتے، یوکرین یدھ میں امریکہ کی بھومکا اور بہار میں مہا گٹھ بندھن نے حاصل کیا وشواس مت، ان وشیوں پر کارکرم میں ہم وستار سے چرچا کریں گے۔ افریقی دیش مالی کے ودیش منتری نے کہا ہے کہ انیک شیتروں میں ہمیں ایرانی وشیشجوں کی سیواؤں کی ضرورت ہے۔ شاہ سونی کی رپورٹ کو سور دے رہے ہیں احمد عباس۔
ایران کے ودیش منتری حسین امیر عبداللہیان افریقہ کے دورے پر پہلے باما کو پہنچے۔ مالی کے ودیش منتری عبداللہ دیوب نے ایئرپورٹ پر ان کا سواگت کیا۔ اس کے بعد دونوں دیشوں کے ودیش منتری مالی کے ودیش منترالے پہنچے اور دونوں دیشوں کے پہلے سنیکت سہیوگ کمیشن کا ادگھاٹن کیا۔ عبداللہ دیوب نے ایران کے ساتھ مالی کے سہیوگ کے وستار پر وشیش زور دیتے ہوئے کہا، ہمیں انیک شیتروں میں ایرانی وشیشوں کے سہیوگ کی ضرورت ہے۔ ودیش منتری عبداللہیان نے بھی سبھی کھیتروں میں مالی کے ساتھ سہیوگ بڑھانے پر زور دیا۔
دولت جناب آقای دکتر رئیسی با ملاحظه به روابط تاریخی و دوستانه۔
انہوں نے کہا کہ ڈاکٹر رئیسی کی سرکار اہم دیش مالی کے ساتھ رشتوں کے لمبے اتہاس کے مد نظر سہیوگ بڑھانے پر خاص توجہ دے رہی ہے۔ دونوں دیشوں کے کارپوریٹ بھی جو سنیکت آیوگ کی بیٹھک میں موجود تھے، ایران کی سرکار اور مالی کی انترم سرکار کی طرف سے کیے جانے والے سہیوگ اور سمرتھن سے سنتشٹ نظر آئے۔ ان کا بھی کہنا تھا کہ دونوں دیشوں کے بیچ ویاپار تیزی سے بڑھ سکتا ہے۔ ایران کے بڑے ٹریڈر کا کہنا تھا کہ مالی کے دورے پر ودیش منتری کے ساتھ آ کر مجھے بڑی خوشی ہوئی۔ ایران اور مالی کے بیچ سہیوگ کے کئی سہمتی پتروں پر دونوں دیشوں کے ودیش منتریوں نے ہستاکشر بھی کیے۔ ودیش منتری نے اس سفر میں مالی کے انترم راشٹرپتی سے بھی ملاقات کی اور مالی میں ایران کی ریڈ کریسنٹ سنستھا کے کیندر کا دورہ کیا۔ ایران کے ودیش منتری حسین امیر عبداللہیان اور مالی کے ودیش منتری کی خاص تاکید تھی کہ راجنیتک اور آرتھک شیتروں میں سہیوگ بڑھایا جائے اور رشتوں کو نئی اونچائیوں پر لے جایا جائے۔ ورتمان سمے میں یہ دورہ دونوں دیشوں کے لیے بہت مہتوپورن ہے۔ باماکو سے آئی آر آئی بی کے لیے مشتبہ شاہ سوانی کی رپورٹ۔
امریکہ اور اس کے گھٹک پوتین کے ساتھ پرانا حساب چکانے کے لیے یوکرین سنکٹ کو ایک ہتھکنڈے کے روپ میں پریوگ کر رہے ہیں۔ پوتین پچھلے دو دشکوں سے امریکہ اور نیٹو کی زیادتیوں کے خلاف ڈٹے ہوئے ہیں، جو امریکہ کو قطعی پسند نہیں ہے۔ سید میسم بتا رہے ہیں کہ 6 مہینے کا سمے گزر جانے کے بعد یوکرین اب کس موڑ پر پہنچا ہے۔
روس یوکرین یدھ کے 181ویں دن یوکرین کے راشٹرپتی ولادیمیر زیلنسکی نے کہا ہے کہ ہم یدھ ورام کے لیے روس سے وارتا کرنے کے لیے تیار نہیں ہیں۔ انہوں نے کہا کہ ہم مینسک سمجھوتے کے انوبھو کو نہیں دہرانا چاہتے ہیں، جس میں یوکرین کے ایک بھاگ کو اس سے الگ کر دیا گیا تھا۔ روس یوکرین یدھ کو شروع ہوئے 6 مہینے سے زیادہ کا سمے ہو چکا ہے۔ ایسے سمے میں یوکرین کے راشٹرپتی کے اس رخ سے وشو یدھ کے بعد سے یورپ میں دو دیشوں کے بیچ اتنے بڑے پیمانے پر سینے ٹکراؤ کی سماپتی میں کوئی مدد نہیں ملے گی۔ امریکہ اور پشچم سمرتھک کیو سرکار نے پچھلے کئی مہینوں کے دوران یدھ میں روس کی پرگتی کو روکنے کے لیے اپنی پوری طاقت جھونک دی ہے، لیکن وہ اپنے سہیوگیوں کی ویاپک سہایتا کے باوجود پورب اور دکشن میں ہاتھ سے نکلنے والے اپنے علاقوں کو آزاد نہیں کرا سکی ہے۔ اس لیے وہ اب اپنی ساکھ کو بچانے کے لیے یدھ ورام کو سویکار نہیں کرنے پر زور دے رہی ہے۔ دوسری اور روس جو یدھ کی شروعات میں دونیسک اور لوہانسک میں کیو سرکار کی شتروتاپورن کارروائیوں کو رکوانے کے لیے وشیش سینیہ کارروائی پر زور دے رہا تھا، اب کیو سرکار کو ہٹانے کی بات کر رہا ہے۔ اس کے علاوہ ماسکو نے اپنے قبضے والے یوکرین کے علاقوں میں اپنی پوزیشن مضبوط کرنی شروع کر دی ہے۔ روسی ادھیکاریوں کا کہنا ہے کہ یہ یدھ لمبا چلنے والا ہے۔ انتراشٹریہ سنستھاؤں میں روس کے پرتندھی گینادی گیٹیلوو کا کہنا ہے، یوکرین سنکٹ میں کسی راجنیتک سمادھان کی آشا نہیں ہے، اس لیے یہ یدھ لمبا کھینچنے والا ہے۔ یوکرین یدھ کو پشچم کے برے ارادوں اور روس کے پرتی آکرامک ویوہار کے پریڑام کے روپ میں دیکھا جا سکتا ہے۔ سچائی یہ ہے کہ یوکرین پر روس کا حملہ یوکرین کو ناچوں میں شامل ہونے کے لیے پروتساہت کر کے اور روس کی راشٹریہ سرکشا کے خلاف گمبھیر خطرہ اتپن کر کے پشچم کی آکرامک کارروائیوں پر ماسکو کی پرتکریا تھی۔ دوسری اور امریکہ اور اس کے انیہ یورپی اور غیر یورپی سہیوگی جیسے کہ کینیڈا، آسٹریلیا اور یہاں تک کہ جاپان یوکرین میں یدھ کو روس اور ولادیمیر پوتین کے ساتھ اپنا پرانا حساب کتاب چکانے کے لیے ایک ادتیہ افسر کے روپ میں دیکھ رہے ہیں، کیونکہ پوتین پچھلے دو دشکوں سے بھی ادھک سمے سے یورپ، پشچم ایشیا اور لیٹن امریکہ میں امریکہ اور ناٹو کی زیادتیوں کے خلاف ڈٹے ہوئے ہیں۔ گریٹ یوروپ یوجنا کی نیدیشک میری ڈومولین کا ماننا ہے کہ یوکرین کے ویاپک سمرتھن نے دونوں پکشوں کے لیے پیچھے ہٹنے کو کٹھن بنا دیا ہے، کیونکہ ہر پکش ابھی بھی یہی سوچ رہا ہے کہ وہ دوسرے پکش پر سینیہ شریشتا حاصل کر سکتا ہے، اس لیے یہ یدھ جلدی ختم ہونے والا نہیں ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ بہار میں مہا گٹھ بندھن کی نئی سرکار نے ودھان سبھا میں وشواس مت حاصل کر لیا ہے۔ ودھان سبھا کی ادھیکشتا کر رہے ڈپٹی اسپیکر مہیشور ہزاری نے سدن میں گھوشنا کی ہے کہ نتیش سرکار کے پکش میں 160 ووٹ پڑے، ویرودھ میں ایک بھی ووٹ نہیں پڑا۔ بی جے پی نے ووٹنگ کا بہشکار کیا۔ وشواس مت سے پہلے اسپیکر وجے سنہا نے پد سے استعفا دے دیا۔ نئی دلی سے ایک رپورٹ کے ساتھ اپستھت ہیں شمشاد کاظمی۔
بہار میں جنتا دل یو آر جے ڈی گٹھ بندھن سرکار کے شکتی پریکشن کے بیچ ودھان سبھا اسپیکر وجے سنہا نے تیاگ پتر دے دیا۔ فلور ٹیسٹ سے پہلے استعفا دیتے ہوئے سنہا نے کہا کہ مجھ پر ودھائکوں دوارا انرگل آروپ لگائے گئے تھے جن کا مجھے جواب دینا تھا، اسی لیے اب تک استعفا نہیں دیا تھا۔ انہوں نے کہا کہ ہم نے پہلے ہی کہا تھا کہ ہم باہر تیاگ پتر نہیں دیں گے، اب ہم نے اپنی بات رکھی ہے اور تیاگ پتر دے دیا ہے۔
ان کی بات سدن میں کریں گے اور سدن میں جا کر کے اپنے ماننیے ودھائکوں کے سامنے سارے وشے کو رکھا اور سبھی لوگوں نے شانتی سے وہ سن رہے تھے۔ آپ نے دیکھا کہ سب نے سویکارا ہے اور بہار کی جنتا ہی نہیں دیش کی جنتا دیکھی ہے، نرنے اس کے ہاتھ میں ہے کہ جو ہم نے کہا وہ کتنا ستیہ ہے یا کتنا اسطیہ ہے۔
نریندر نارائن یادو کو کارواہک ادھیکش بنایا گیا ہے جو شکتی پریکشن کا سنچالن کر رہے ہیں۔ مکھیہ منتری نتیش کمار کی جنتا دل یو نے بھاجپا سے ناتا توڑ کر راجد سے ایک بار پھر گٹھ بندھن کر لیا ہے اور یہ گٹھ بندھن سرکار آج بہومت سدھ کرنے کی اپنی اوپچارکتا پوری کر رہی ہے۔ ادھر بہار میں جنتا دل یو اور آر جے ڈی کی گٹھ بندھن سرکار کے شکتی پریکشن سے پہلے آر جے ڈی نیتاؤں کے ٹھکانوں پر سی بی آئی نے چھاپے ماری کی۔ نوکری گھوٹالہ معاملے میں کیندریہ جانچ بیورو نے دلی، ہریانہ کے گروگرام اور بہار کے پٹنہ، کٹیہار اور مدھوبنی میں الگ الگ 25 جگہوں پر چھاپے ماری کی۔ بہار کی پورو مکھیہ منتری رابڑی دیوی نے کہا کہ بھاجپا کے لوگ آر جے ڈی جے ڈی یو کی اگوائی والی سرکار سے ڈر گئے ہیں۔ انہوں نے کہا کہ سی بی آئی کی کاروائی ہمیں ڈرانے کے لیے ہوئی ہے، لیکن ہم ڈرنے والے نہیں ہیں کیونکہ ایسی کاروائی پہلی بار نہیں ہو رہی ہے۔ آر جے ڈی سانسد منوج جھا نے کہا کہ بہار ودھان سبھا میں فلور ٹیسٹ سے پہلے بھاجپا نے ڈرانے اور بدلہ لینے کے لیے یہ کام کیا ہے۔ بہار بھاجپا ادھیکش سنجے جائسوال نے کہا کہ بھاجپا کسی کو لگاتی نہیں اور نہ ہی کسی کو پھنساتی ہے۔ انہوں نے کہا کہ نتیش کمار نے 1.5 سال پہلے خود ہی بھرشٹاچار کی شکایت کی تھی۔ گیات رہے کہ نوکری کے بدلے زمین معاملے میں آر جے ڈی کے کوشادھیکش اور ایم ایل سی سنیل سنگھ، پورو ایم ایل سی सुबोध राय, राज्यसभा सांसद फैयाज अहमद और राज्यसभा सांसद अशफाक करीम के घरों पर सीबीआई की छापेमारी हुई है। इस समय ईडी और सीबीआई की कार्रवाई को लेकर जिनका संबंध पुराने मामलों से है, विपक्षी दल समय को लेकर भाजपा पर निशाना साध रहे हैं, लेकिन केंद्र की भाजपा सरकार का कहना है कि वह सीबीआई और ईडी के कामों में कोई हस्तक्षेप नहीं कर रही है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, आप अभी सुन रहे थे हमारा कार्यक्रम राजनीतिक चर्चा, और अब आपकी सेवा में हम पेश करेंगे कार्यक्रम आशा की किरण।
आशा की किरण।
दोस्तों, साप्ताहिक कार्यक्रम आशा की किरण की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं। स्वाति और रविश जैदी का सलाम स्वीकार कीजिए।
दोस्तों, आज पूरी दुनिया में लोग परेशान हैं। लोगों को विभिन्न प्रकार की समस्याओं का सामना है। बहुत से लोगों पर अत्याचार हो रहे हैं, भेदभाव हो रहे हैं। लोगों के दिलों की आवाज़ है कि काश कोई आता और इस दुनिया में हो रहे अत्याचार और भेदभाव आदि का अंत कर देता। जी हाँ दोस्तों, बहुत से लोग महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम का इंतज़ार कर रहे हैं। वो पूरी दुनिया को उस तरह से न्याय व शांति से भर देंगे जिस तरह वो अन्याय व अत्याचार से भरी होगी।
महामुक्तिदाता की प्रतीक्षा यानी न्याय और शांति की प्रतीक्षा, भेदभाव की समाप्ति की प्रतीक्षा। महामुक्तिदाता के काल में इंसान और इंसानियत अपनी परिपूर्णता का मार्ग तय करेंगे। दोस्तों, आपको अवश्य याद होगा कि पिछले कार्यक्रम में हमने कहा था कि एक ऐसे सुधारक की प्रतीक्षा प्राकृतिक व स्वाभाविक प्रतीक्षा है जो पूरी दुनिया में न्याय व शांति स्थापित कर दे। पर खेद के साथ कहना पड़ता है कि इंसानियत के पूरे इतिहास में इसके विपरीत अमल हुआ है, यानी इंसानों के साथ जुल्म, अत्याचार, भेदभाव और इसी प्रकार के दूसरे अत्याचार होते रहे हैं।
आज भी बहुत से गोरे काले लोगों के साथ अत्याचार कर रहे हैं। बहुत से गोरे श्याम वर्ण के लोगों को इंसान ही नहीं समझते हैं, उनके साथ भेदभाव किया जाता है। रोचक बात यह है कि पश्चिमी देशों में इसके उदाहरण भरे पड़े हैं। श्याम वर्ण के जॉर्ज फ्लॉयड के साथ अमरीकी पुलिस ने जिस बर्बरता का व्यवहार किया वह इसका मात्र एक छोटा सा नमूना है। अमरीकी और पश्चिमी देशों में न जाने कितने हजार बल्कि कितने लाख लोगों के साथ भेदभाव व्यवहार किया जाता है।
दोस्तों, ये वही पश्चिमी देश है जहां श्याम वर्ण के लोगों को गुलाम बनाकर लाया और उनका क्रय विक्रय होता था। अमेरिका और पश्चिमी देशों में श्याम वर्ण के लोगों को बहुत ही गिरी नजर से देखा जाता है। और रोचक बात यह है कि अमेरिका और पश्चिमी देश मानवाधिकारों की रक्षा का दम भी भरते हैं और दूसरे देशों में अपने राजनीतिक हितों को साधने और उन पर दबाव डालने के लिए मानवाधिकार का प्रयोग हथकंडे के रूप में करते हैं। और यही देश दूसरे देशों, यहां तक कि खुद अपने देशों में श्याम वर्ण के लोगों के साथ किस प्रकार का व्यवहार कर रहे हैं उसकी बात ही नहीं करते।
पश्चिमी देश इस प्रकार का व्यवहार करते हैं मानो उनके यहाँ न तो मानवाधिकार का हनन होता है और ना ही वे मानवाधिकार का हनन करते हैं, जबकि विश्व जनमत इस बात को बहुत अच्छी तरह से जानता है कि मानवाधिकारों का हनन कौन कर रहा है। पूरी दुनिया में लोगों के दिलों की आवाज है कि कोई आए और इस दुनिया में हो रहे अत्याचार का अंत करके न्याय व शांति स्थापित करे।
एक सवाल ये उठता है कि क्या वजह है कि महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम के जुहूर के कुछ ही समय बाद पूरी दुनिया में न्याय व शांति स्थापित हो जाएगी। उसका एक जवाब यह है कि महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम समस्त लोगों के मध्य न्याय स्थापित करेंगे, हर इंसान को उसका हक मिल जाएगा। दूसरे शब्दों में शांति स्थापित होने का रहस्य न्याय है। जब समस्त लोगों को उनका अधिकार मिल जाएगा और उन पर किसी प्रकार का अत्याचार नहीं होगा तो लोगों के मध्य खुद ब खुद शांति स्थापित हो जाएगी, क्योंकि अशांति वहां होती है जहां अन्याय व अत्याचार होता है।
जब अन्याय का ही अंत हो जाएगा तो शांति स्वयता स्थापित हो जाएगी। जो व्यक्ति भी शांति स्थापित करने का पक्षधर है और इसके लिए वो प्रयास करता है तो उसे जान लेना चाहिए कि जब तक समस्त लोगों के मध्य न्याय स्थापित नहीं होगा तब तक शांति स्थापित नहीं होगी। आज बहुत से लोग शांति स्थापित करने की बात करते और उसके लिए प्रयास भी करते हैं, परंतु इस काम में उन्हें पूरी तरह सफलता नहीं मिलती। उसकी वजह यह है कि समस्त लोगों के साथ न्याय से काम नहीं लिया जाता।
जो लोग ये चाहते हैं कि पूरी दुनिया में शांति स्थापित हो, उन्हें चाहिए कि दूसरों के साथ न्याय से काम लें और अपने हक से अधिक लेने की इच्छा दिल से निकाल लें। अपने हक से अधिक लेने का मतलब दूसरों के अधिकारों को लेना, और जो इंसान दूसरों के अधिकारों को लेगा या किसी और को देगा वह कभी भी शांति स्थापित नहीं कर सकता। जो इंसान ये चाहता है कि पूरी दुनिया में शांति स्थापित हो और लोगों के साथ किसी प्रकार का भेदभाव न हो तो सबसे पहले उसे चाहिए कि वह लोगों के साथ किसी प्रकार का भेदभाव न करे।
जो इंसान शांति व सुरक्षा स्थापित करना चाहता है उसे अपने कर्मों का आधार न्याय को करार देना चाहिए। महान व सर्वसर्मत ईश्वर ने पवित्र कुरान में विभिन्न स्थानों पर न्याय से काम लेने पर बल दिया है। यही नहीं, महान ईश्वर ने यह भी कहा है कि वो न्याय करने वालों को दोस्त रखता है। कितने खुश नसीब वे लोग हैं जिन्हें महान ईश्वर दोस्त रखता है, और वो कह रहा है कि मैं न्याय करने वालों को दोस्त रखता हूं।
आशा की किरण। मानवता के मोक्षदाता इमाम मेहदी अलैहिस्सलाम पर सटीक बहस पर आधारित कार्यक्रम आशा की किरण। हर हफ्ते बुधवार को।
न्याय से काम लेना हमेशा से अच्छा काम रहा है। जो लोग वास्तव में महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम के जुहूर की प्रतीक्षा में हैं, वे लोगों के मध्य न्याय स्थापित करने की कोशिश कर रहे हैं। यहाँ एक बिंदु का उल्लेख जरूरी है, और वह ये कि जिस तरह से न्याय से काम लेना हमेशा से अच्छा रहा है, उसी तरह अन्याय हमेशा बुरा रहा है, और वह किसी के साथ क्यों ना हो। ऐसा नहीं है कि केवल मुसलमानों के साथ न्याय से काम लिया जाना चाहिए और गैर मुसलमानों के साथ अन्याय हो तो कोई बात नहीं।
ईश्वरीय धर्म इस्लाम किसी के साथ भी अन्याय से काम लेने की अनुमति नहीं देता। वो सभी इंसानों यहाँ तक कि जानवरों के साथ भी न्याय से काम लेने की बात करता है। इस्लाम धर्म की शिक्षाओं के अनुसार उनके साथ भी न्याय से काम लिया जाना चाहिए जो महान ईश्वर को भी नहीं मानते। इस्लाम कहता है कि दुश्मन के साथ भी न्याय से काम लिया जाना चाहिए।
महान ईश्वर ने पवित्र कुरान में बारंबार कहा है कि जो लोग नरक में जाएंगे उनके साथ भी रत्ती बराबर भी अन्याय नहीं होगा। इस्लाम न्याय का पक्षधर और अन्याय का विरोधी है। इस्लाम अपने विरोधियों व दुश्मनों के साथ ही न्याय से काम लेने की शिक्षा देता है और यह चीज ईश्वरीय धर्म इस्लाम की एक बहुत ही प्रमुख विशेषता है। जो इंसान वास्तव में महामुक्तिदाता का प्रतीक्षक है वह कभी भी दूसरों पर अत्याचार नहीं करता और कभी गलती से उससे अन्याय हो जाता है तो महान ईश्वर से तौबा करता है।
महामुक्तिदाता के समस्त कार्यों का आधार न्याय होगा और उनके भी कार्यों का आधार न्याय होगा। वे न्याय प्रेमी होंगे। अन्याय एक बुरी चीज है, इसे न तो महान ईश्वर पसंद करता है और न ही उसके दूत और न कोई भला इंसान। जो महामुक्तिदाता का वास्तविक प्रतीक्षक होगा वो अन्याय का मुखर विरोधी होगा। ऐसा नहीं है कि वो अपनों के साथ न्याय से काम लेगा और दूसरों के साथ अन्याय से काम लेगा।
न्याय के तराजू में न कोई अपना और न कोई पराया। महानेश्वर ने 124,000 पैगंबर और दूत भेजे जहां सबने लोगों को एक ईश्वर की उपासना की ओर आमंत्रित किया और वही लोगों का आह्वान न्याय से काम लेने की ओर किया। उसकी एक बहुत बड़ी वजह यह है कि महान ईश्वर ने अपने दूतों को मानव समाज में शांति स्थापित करने के लिए भेजा था और न्याय से काम लेने बिना समाज में शांति स्थापित हो ही नहीं सकता। दूसरे शब्दों में जिस घर, समाज और देश में जिस हद तक न्याय स्थापित होगा वहां उसी सीमा तक शांति स्थापित होगी। न्याय के बिना शांति स्थापित नहीं हो सकती।
यहाँ एक बिंदु का उल्लेख जरूरी है और वो बिंदु ये है कि अन्याय व अत्याचार हमेशा था। ऐसा नहीं है कि अत्याचार केवल इस समय हो रहा है और पहले लोग अन्याय नहीं करते थे। जब से इंसान इस दुनिया में आया है तब से अत्याचार हो रहा है और अत्याचार के खिलाफ हमेशा आवाज उठती रही है, परंतु मानव समाज में कभी भी उस तरह से न्याय स्थापित नहीं हो पाया जिस तरह से महामुक्तिदाता के काल में स्थापित होगा।
अन्याय एक बुरी चीज है और दूसरों के साथ अन्याय करने वाला इंसान भी इसे बुरा समझता है। ऐसा नहीं है कि अन्याय केवल इस्लाम में बुरा है। जो लोग महान ईश्वर को नहीं मानते उनके निकट भी अन्याय बुरा है। न्याय से काम लेने का एक लाभ यह होगा कि समाज में कोई गरीब नहीं होगा, क्योंकि जब सबको सबका हक मिल जाएगा यानी गरीब को भी उसका हक मिल जाएगा तो कोई गरीब ही नहीं बचेगा।
समाज में न्याय स्थापित होने का एक लाभ ये होगा कि समाज से दूसरी बुराइयां भी खत्म हो जाएंगी, क्योंकि समाज में अगर कोई चोरी करेगा तो उसे ये पता होगा कि चोरी करने वाले का हाथ काटा जाएगा तो वो भी चोरी नहीं करेगा। इसी तरह जब इंसान को ये पता होगा कि अगर वो बलात्कार करेगा या किसी की हत्या करेगा तो उसे अपने किए की सजा अवश्य मिलेगी, तो वो भूलकर भी ना तो बलात्कार करने का साहस करेगा और हत्या करने की गलती भी नहीं करेगा। ये उस वक्त होगा जब उसे पूरा विश्वास होगा कि वो अवश्य पकड़ा जाएगा और पकड़कर उसे उसके लिए किए दंड की सजा दी जाएगी।
आज दुनिया में बहुत से लोग धड़ल्ले से चोरी, डकैती या बलात्कार करते हैं। मस्जिदों और इमाम बारगाहों जैसे धार्मिक स्थलों पर बम रखते हैं और ये काम बार बार इसलिए होता है क्योंकि अपराधियों को पता है कि वे गिरफ्तार नहीं किए जाएंगे, परंतु जब उन्हें गिरफ्तार होने और दंड मिलने का विश्वास हो जाएगा तो वे कभी भी इस प्रकार के अपराध का दुस्साहस नहीं करेंगे।
इस बात में कोई संदेह नहीं है कि महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम पूरी दुनिया में शांति, सुरक्षा और न्याय स्थापित करेंगे, परंतु इसके लिए उन्हें योग्य, वफादार और सच्चे प्रतीक्षक की जरूरत है और महान ईश्वर से दुआ है कि हम सबको सच्चा इंतजार करने वाला बनने का सामर्थ्य प्रदान करे। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। हमें अनुमति दें। Thank you.
दोस्तों, आप रेडियो तेहरान की हिंदी सेवा को शॉर्ट वे में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। अभी आप सुन रहे थे कार्यक्रम आशा की किरण, और अब आपकी सेवा में पेश किया जाएगा कार्यक्रम आज कल।
आज कल
दोस्तों, कार्यक्रम आजकल में आपका स्वागत है। सुप्रीम लीडर के इस वर्ष के नारे पर आधारित कार्यक्रम को लेकर आपकी सेवा में उपस्थित हैं स्वाति और अख्तर अब्बास का सलाम स्वीकार कीजिए।
इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह लुज़्मा सैयद अली खामेनेई ने हिजरी शमसी वर्ष 1401 को रोजगार पैदा करने वाला नॉलेज बेस्ड प्रोडक्शन का साल करार दिया है। पिछले कुछ कार्यक्रमों में हमने ईरानी अर्थव्यवस्था में नॉलेज बेस्ड प्रोडक्शन के महत्व और उसके परिणामों पर रोशनी डाली थी, और आज के कार्यक्रम में हम ईरान में नॉलेज बेस्ड कंपनियों के विषय पर रोशनी डाल रहे हैं।
प्रतिरोधक अर्थव्यवस्था को व्यवहारिक बनाने और प्रतिरोधक अर्थव्यवस्था की नीतियों को पहुंचाने के आधारों में से एक नॉलेज बेस्ड अर्थव्यवस्था है, जिस पर इस्लामी क्रांति के सुप्रीम लीडर आयतुल्लाह उज़्मा सैयद अली खामेनेई निरंतर और विभिन्न आर्थिक बैठकों में बल देते रहे हैं। प्रतिरोधक अर्थव्यवस्था को व्यवहारिक बनाने में नॉलेज बेस्ड की मुख्य भूमिका होती है, जिसकी ओर प्रतिरोधक अर्थव्यवस्था की नीति के दूसरे अनुच्छेद में इशारा किया गया है।
वास्तव में प्रतिरोधक अर्थव्यवस्था को हासिल करने की मुख्य रणनीतियों में से एक नॉलेज बेस्ड अर्थव्यवस्था को बढ़ावा देना है। इसके अतिरिक्त निर्भर अर्थव्यवस्था से छुटकारा पाना तथा एक ही उत्पादन या एकल उत्पादन पर ध्यान केंद्रित किए रहना है, जिसका आगे चलकर काफी नुकसान होता है। अगर हमने एकल उत्पादन पर ध्यान दिया तो इसके परिणाम में निर्यात में वृद्धि होगी, रोजगार सृजन होगा, अर्थव्यवस्था की निर्भरता खत्म होगी और विभिन्न क्षेत्रों में आर्थिक निखार भी पैदा होगा। वास्तव में ये कहा जाना चाहिए कि प्रतिरोधक अर्थव्यवस्था का मुख्य आधार और स्तंभ वैज्ञानिक और नॉलेज बेस्ड अर्थव्यवस्था होता है।
एक और बात यह है कि इस्लामी क्रांति के सर्वोच्च नेता का मानना है कि घरेलू उत्पादन में उछाल और वृद्धि नॉलेज बेस्ड अर्थव्यवस्था की छत्रछाया में होगी। वर्ष 2000 में यानी 23 साल पहले उन्होंने पहली बार नॉलेज बेस्ड अर्थव्यवस्था की ओर इशारा किया और इस बारे में बात की थी और कहा था कि व्यवसायीकरण का मुद्दा बहुत ही महत्वपूर्ण है। वैज्ञानिक और औद्योगिक निष्कर्ष देश में धन उत्पन्न करने में सक्षम होना चाहिए। 1404 तक हम नॉलेज बेस्ड उद्योगों और नॉलेज बेस्ड व्यवसायिक गतिविधियों के माध्यम से देश की आय का कम से कम 20% प्रदान करने में सक्षम होना चाहिए।
ईरान की अर्थव्यवस्था में नॉलेज बेस्ड उद्योगों की भूमिका के लिए 20% की मांग सर्वोच्च नेता की नज़र में नॉलेज बेस्ड उत्पादन की स्थिति और महत्व को स्पष्ट रूप से दर्शाती है। एक और मुद्दा यह है कि देशों की प्रगति में ज्ञान और विज्ञान के स्थान और आज के औद्योगिक देशों की प्रगति में इस मुद्दे के महत्व की अनदेखी करते हुए इस्लामी क्रांति के सर्वोच्च नेता द्वारा नॉलेज बेस्ड उत्पादन पर जोर देना, कुलीन तथा कुशल मानव संसाधनों का अस्तित्व एक अहम कारक है। आज इस्लामी गणतंत्र ईरान का विज्ञान की विश्व प्रणाली में एक उच्च स्थान है और ईरान का मेधावी वर्ग वैश्विक स्तर पर चमक रहा है।
वैज्ञानिक प्रगति ईरान की इस्लामी क्रांति और देश के बुद्धिमान व युक्तिकर्ता नेता के महत्वपूर्ण और मौलिक लक्ष्यों में से एक है, इसलिए जब भी उनसे छात्र छात्राएं मुलाकात करती हैं और वह उनका भव्य स्वागत करते हैं तो हमेशा देश के प्रबंधन ढांचे में युवावाद पर जोर देते हैं और इस्लामी क्रांति के दूसरे चरण का जो बयान सामने आया है उसमें भी ज्यादातर ईरान के युवाओं को संबोधित किया गया है।
लगभग 11 साल पहले इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई के बयान को साधारण रूप से खंगाला जाए तो मिलता है कि उन्होंने अपने छोटे से बयान में 40 बार से अधिक विज्ञान और नॉलेज बेस्ड शब्द का प्रयोग किया और देश की उत्पादन प्रक्रिया को इसको लागू करने पर बल दिया। इस्लामी क्रांति के वरिष्ठ नेता नॉलेज बेस्ड उत्पादन को प्रतिरोधक अर्थव्यवस्था को व्यवहारिक बनाने और ईरान को दुनिया की अर्थव्यवस्था की चोटियों तक पहुंचाने और वैश्विक षड्यंत्रों के मुकाबले में इंश्योरेंस समझते हैं और उनका ख्याल है कि एकल उत्पाद की अर्थव्यवस्था से निकलने और आर्थिक प्रगति के लिए आवश्यक क्षमताओं को हासिल करना जरूरी है।
ईरान में नॉलेज बेस्ड कंपनियों के जन्म को एक दशक से अधिक समय बीत चुका है। 2009 में नॉलेज कंपनियों और संस्थाओं, नवाचारों और आविष्कारों के व्यवसायीकरण का समर्थन नामक कानून की मंजूरी हुई, जो हालिया वर्षों में नॉलेज बेस्ड कंपनियों और संस्थाओं का समर्थन करने के लिए सरकार के सबसे व्यापक कार्यक्रम की शुरुआत थी। नॉलेज बेस्ड कंपनियों की संख्या, जो नॉलेज बेस्ड कंपनियों के संरक्षण पर कानून के अनुमोदन के पहले 55 थी, जो आज 6,624 से अधिक कंपनियों तक पहुंच गई है। इससे पता चलता है कि ईरान की प्रतिरोधक और नॉलेज बेस्ड अर्थव्यवस्था की समृद्धि में यह कंपनियां प्रभावी भूमिका निभा रही है।
दोस्तों, हिजरी शमसी वर्ष 1400 के अंत तक 6,632 नॉलेज बेस्ड कंपनियों ने 3 मानदंडों के आधार पर उच्च तकनीक वाले उत्पादों का उत्पादन, उत्पादन महारत और अनुसंधान तथा विकास के आधार जैसे मानदंडों के आधार पर सेवाएं प्रदान करना शुरू की थी।
एक और बात यह है कि नॉलेज बेस्ड कंपनियां 9 तकनीकी क्षेत्रों में उत्पादों के उत्पादन में व्यस्त हैं, जो इस प्रकार हैं: कृषि, जैव प्रौद्योगिकी और खाद्य उद्योग, निदान और उपचार के क्षेत्र में दवाएं और उन्नत उत्पाद, उन्नत सामग्री और उत्पाद रासायनिक प्राद्योगिकरणों पर आधारित, उन्नत मशीनरी और उपकरण, चिकित्सा उपकरण, सिस्टम और उपकरण, बिजली और इलेक्ट्रॉनिक्स, फोटोनिक्स, दूरसंचार, कंप्यूटर सॉफ्टवेयर की सूचना और संचार प्रौद्योगिकी, व्यवसायीकरण सेवाएं, रचनात्मक मानविकी के सांस्कृतिक उद्योग और सामाजिक।
विज्ञान और प्रौद्योगिकी के नवीनतम आंकड़ों के अनुसार कंपनियों की कुल संख्या 6,632 कंपनियों तक पहुंच गई है। इन कंपनियों को 3 श्रेणियों में बांटा गया है: स्टार्टअप, उत्पादन और नॉलेज बेस्ड, जिनमें से प्रत्येक की उप श्रेणियां हैं। प्रौद्योगिकी स्तर की दृष्टि से ये तीनों श्रेणियां एक दूसरे से भिन्न हैं। लगभग 70% कंपनियां विनिर्माण कर रही हैं और उनके पास प्रौद्योगिकी का अच्छा स्तर है।
एक कंपनी जिसने कम से कम परीक्षण के आधार पर उन्नत तकनीक वाले उत्पाद का उत्पादन किया है लेकिन अभी तक आय हासिल नहीं की है, उसे स्टार्टअप कंपनी कहा जाता है। और उत्पाद प्रौद्योगिकी की जटिलता के आधार पर उन्हें 2 प्रकार, 1 और 2 में विभाजित किया जाता है। नॉलेज बेस्ड कंपनियों की 6,632 कंपनियों में से 130 कंपनियां उत्पादन योग्य नॉलेज बेस्ड उत्पादन की, 689 कंपनियां टाइप 1 उत्पादन की है और 3,503 टाइप 2 उत्पादन की है। 166 नए दस्तावेज नॉलेज बेस्ड की हैं, 423 कंपनियां नए प्रकार की 1 की कंपनियां हैं और 1,721 कंपनियां नए प्रकार 2 की हैं।
दोस्तों, नॉलेज बेस्ड अर्थव्यवस्था में नए उत्पादों के व्यवसायीकरण के लिए उन्नत देशों के मुख्य संकेतकों में से एक और इन कंपनियों को प्रतिरोधक अर्थव्यवस्था के सर्वोत्तम मापदंडों और सबसे प्रभावी घटकों में से एक माना जाता है। इन कंपनियों के अन्य लक्ष्य विज्ञान और प्रौद्योगिकी से धन सृजन, स्थायी रोजगार सृजन, अतिरिक्त मूल्य उत्पादन और नॉलेज बेस्ड वस्तुओं का निर्यात है। ईरान में नॉलेज बेस्ड कंपनियों में रोजगार आबादी के नवीनतम आंकड़े 1998 के अर्ध से संबंधित हैं, जिसमें 3 लाख लोग शामिल थे और प्रत्येक कंपनी का हिस्सा औसतन 60 लोगों का है।
नॉलेज बेस्ड कंपनियों ने 2017 में $450 मिलियन का निर्यात किया, जो 2019 में $1 बिलियन तक पहुंच गया। इस बीच नॉलेज बेस्ड कंपनियों की कुल आय 1993 में 11,000 अरब तुमान से बढ़कर 1997 में 90,000 अरब तुमान हो गई। यानी 1997 में औसतन प्रत्येक नॉलेज बेस्ड कंपनी ने 22 अरब से अधिक तुमान कमाए। इन कंपनियों ने मिलकर 13,000 से अधिक नॉलेज बेस्ड उत्पादन बाजार में लॉन्च किए।
नॉलेज बेस्ड अर्थव्यवस्था के साथ साथ अधिकारियों की योजनाओं पर सर्वोच्च नेता के जोर से पता चलता है कि रोजगार के क्षेत्र में ईरान की अर्थव्यवस्था में नॉलेज बेस्ड कंपनियों की भूमिका बढ़ रही है और इससे देश की उत्पादन क्षमता में वृद्धि हो सकती है और विशेष रूप से उन क्षेत्रों में जो प्रतिबंधों से उपेक्षित या प्रभावित हुए हैं। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए।
ये रेडियो हिंदी तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, आप हमारे प्रसारणों को शॉर्ट वे में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir और हमारी वेबसाइट का पता है parstoday.com/hi और हमारा व्हाट्सएप नंबर है 00989035065492। हमें आशा है कि हमारी आज के कार्यक्रम आपको पसंद आए होंगे। अगली सभा तक के लिए हमें इजाजत दीजिए। खुदा हाफिज।